السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آج 17 مئی 2019 بروز جمعہ. السلام علیکم. جلگاؤں میں جمعہ کا بیان.
الحمد نظریات کے مسلمانوں نے یہ طے کر لیا ہے کہ ہم پورے رمضان کا روزہ رکھیں گے, بھوک ہو پیاس ہو کمزوری ہو, لیکن مولا تو نے ایسا مہمان ہمارے گھر بھیجا ہے کہ ہم اس کی خدمت کریں, اس مہمان کی عزت کریں, اور جو مہمان کی عزت کرتا ہے وہ شریف آدمی کہلاتا ہے, اور جو رمضان کی عزت کرتا ہے وہ جہنم سے آزاد کر دیا جاتا ہے, اللہ کی رحمتوں کا حقدار ہو جاتا ہے. وہ لوگ جو مسلسل پورے روزے رکھتے ہیں وہ بشارت کے حقدار, وہ جہنم سے آزادی کے حقدار, رحمت و اکرام کے حقدار. اور جن نوجوانوں نے بھوک کی شکتی اور پیاس کی شدت سے ڈر کر اور روزہ توڑ دیا ہے, مولا ان نوجوانوں کو ہمت عطا
فرمائے.
وہ نوجوان بڑا مشکل ہے جو اتنی بھوک پیاس کو اللہ کے لیے نہیں سوچتا. بہادری کسی کو گالی دینا نہیں, بہادری کسی کو گھوسے مارنا نہیں, بہادری کسی کا مدد کرنا نہیں, سب سے بڑی بہادری ہے اپنے نفس کو کچل دینا. یہ تو گنڈا ہمارے اندر بیٹھا ہوا ہے نفس ہمارا, یہ شیطان کا ساتھی ہوتا ہے. شیطان اسی کے ذریعے ہمارے دلوں میں وسوسے ڈالتا ہے, اور رب نے اس مہمان رمضان کو ہمیں اس لیے عطا فرمایا ہے, لعل تکون تتقون, اس رمضان کی عزت کرو گے تو تمہارے دل میں تقوا اور پرہیزگاری کا جذبہ پیدا ہوا. اور یہ ایسا مضبوط مہمان ہے کہ بڑے سے بڑے پہلوان کو جو نقص ہمارے اندر ہے اس کا گلا دبا دیتا ہے. لیکن صحیح ہے کہ صحت کے ساتھ سچائی کے ساتھ روزہ بھی رکھا جائے, اور رات میں قرآن مجید بھی سنا جائے, شہری اور افطار میں بھی نبی کی سنت کو یاد کیا جائے. تو یہ پہلوان تمہارے اندر جو نقص ہے اس نقص کو کچل دے گا. آج سب سے بڑا ہمارے معاشرے میں جو المیہ پیدا ہو گیا ہے کہ ہمارا یہ نفس اتنا مضبوط ہو گیا ہے, ہم ہر ایک سے جلتے ہیں, حسد کرتے ہیں, کسی کی اچھائی نہیں دیکھ سکتے. ان تمام خرابیوں کی کمر توڑنے کے لیے اللہ نے رمضان کو بھیجا. آج اگر ہمارا پڑوسی اچھا مکان بنا دے تو دوسرا پڑوسی اس میں اڑچن ڈال
کر,
یہ ایسا نہیں کرنا چاہیے میرے گھر میں دھول آ رہی ہے اور یہ تم توڑ رہے ہو تو میرا گھر ہل رہا ہے کمزور. ہاں خاص ایک اڑچن ڈالتا ہے اس لیے کہ دل میں جلن پیدا ہو گئی. اگر کسی نے اچھا کما لیا تو محلے والے دس ایک راج کرتے, حسد کر کے کیا اس کی دولت کو ختم کر دو, حسد کر کے کیا اس کا مقام گرا دو. حسد دنیا کی سب سے بڑی بیماری ہے. آسمان پر دنیا میں سب سے پہلی جو پہلا گناہ ہوا ہے وہ حسد کا, اور زمین پر بھی سب سے پہلا گناہ جو ہوا ہے وہ حسد کی وجہ سے. یہ آپ یاد رکھیں, آسمان کا پہلا گناہ حسد ہے دنیا میں, اور زمین کا پہلا گناہ حسد ہے دنیا میں. آپ پوچھیں کہ آسمان کا گناہ کیا ہے, آسمان پر کبھی کوئی گناہ نہیں ہوا, سب سے پہلا حسد ہوا. وہ کہتے حضرت آدم علیہ السلام و السلام کو اللہ نے علم عطا فرمایا, خلافت عطا فرمائی, نبوت عطا فرمائی, جنت کا آج جنت کا ظاہر جنت میں رہنے والا عالم اس کے دل میں حسد پیدا ہوا. یہ مٹی کا بنا ہے اور نیا بنا ہے, اس کی اتنی فضیلت اور خوبیاں ہو گئی دل میں حسد پیدا ہو گئے. اللہ تعالیٰ نے سب فرشتوں سے کہا میرے خلیفہ آدم کو تعظیم کے لیے ان کے سامنے جھک جاؤ، سجدہ کرو. جبریل نے حشر نہیں تھا جھک گئے، میکائیل نے حشر نہیں تھا جھک گئے، لیکن جو عوام فرشتہ عوام ملائکہ کا استاد تھا اس کے دل میں حسد اور جلن پیدا ہوئی تو اس نے انکار کر دیا. یہ سب سے دنیا کا پہلا گناہ ہے اور یہ ہے حسد. اور جیسے ہی حسد پیدا ہوا آدم کی عزت کو برداشت نہیں کر سکا اور ان کے خلاف ادب کے لیے جھکا نہیں. جو بزرگوں نے جو بزرگوں کو اللہ نے ادب دیا ہے اس ادب کا جو خیال نہیں رکھتا ہے اللہ تعالیٰ اسے دنیا اور آخرت میں زمین فرما دیتا ہے.
بے شک بے شک
ارشاد فرمایا وہ برد میں ہاتھ رکھوں گا مرا نکل گا میرے جنت سے شہید ہو کر کے. پہلا حسد یہ، دوسرا حسد جو زمین پر پیدا ہوا، پہلا گناہ زمین پر جس نے کیا ہے وہ حسد کی وجہ سے کیا. قرآن پڑھو، حضرت آدم علیہ السلام و سلام کے دو بیٹے تھے، ایک کا نام حابیل تھا اور ایک کا نام آمین تھا. حضرت آدم علیہ السلام و سلام حابیل کے لیے رشتے کے لیے جس بچی کا انتخاب کیا، حابیل چاہتا تھا کہ اس سے میرا نکاح ہو جائے، لیکن حضرت آدم علیہ السلام نے فرمایا جس بچی کو میں نے حابیل کے لیے منتخب کیا ہے وہ تجھے نہیں دی جائے، اور یہ بچی ذرا حسن و جمال میں اچھی تھی. آبیل کے دل میں حسد اور جلن پیدا ہو، اس جلن کی وجہ سے اس نے ارادہ کیا کہ میں اپنے بھائی حابیل کو قتل کر دوں. یہ دنیا کا سب سے پہلا مدد صرف حسد کی وجہ سے ہوا. مفسرین فرماتے ہیں آسمان کا حسد شیطان نے کیا اور زمین پر مدد کا گناہ کرنے والا آبید ہے، اس نے حسد میں رات کے وقت اپنے بھائی کا گلا کاٹ لیا. قرآن میں اسی کا سین موجود، اب گلا تو کاٹ دیا، اب پریشان تھا کہ بھائی کی لاش کو کیا کروں. اس وقت تک کوئی آدمی مرا نہیں تھا، جو لوگ پیدا ہوئے تھے یہ شروع کی بات ہے سب زندہ. اب اسے حیرانی ہوئی کہ بھائی کو تو میں نے مار ڈالا، اس کی لاش کو کیا کرو. اپنے کندھے پر لے کر کے سوچ رہا کیا کروں کیا کروں کیا کروں، پھر اللہ تعالیٰ نے کودے کو بھیجا. یہ سب تاریخ نہیں ہے، یہ قرآن بول رہا ہوں. ایک کودے کو بھیجا اور کوا ایک مرا ہوا کوا لے کے آیا، پھر اس نے اپنے پنجے سے زمین کو کھودا. جب گڈھا ہو گیا تو اس کوے کو اس میں ڈال دیا اور مٹی اوپر سے برابر کر دی. اس کی سمجھ میں آ گیا کہ مرے ہوئے آدمی کو پھینکنا نہیں چاہیے گڈھا کھود کر کے اور اس میں دفن کر دینا چاہیے. یہ پہلا مدد حسد کی وجہ سے اور بزرگوں کی توہین حسد کی وجہ سے، یہ دو گناہ ہیں دنیا میں. آج حسد اور جلن کا ایک ایسا مرض ہو گیا ہے، عام طور سے دلوں میں پیدا ہو گیا. ویپاری اپنے دوسرے ویپاری کو نہیں دیکھ سکتا، پڑوسی اپنے دوسرے پڑوسی کو نہیں دیکھ سکتا. ایک ایسی حسد کی آگ میں پورا معاشرہ جل رہا ہے اور یہ دنیا کی سب سے بری چیز ہے. ایک بزرگ کو یہ خیال تھا کہ میں شیطان سے ملنا چاہتا ہوں، ہمیشہ سوچتے رہتے تھے. ایک دن شیطان فجر کی نماز کے بعد اندر کے خدمت میں آیا، سلام کیا. آپ یہ نہ سمجھیں کہ شیطان سلام نہیں کرتا، وہ پہلے کرتا
بے شک
تاکہ لوگ اسے پہچان نہ سکے. सलाम किया, हजरत ने कहा आप कौन है, तो कहा मैं वो हूँ जिसके मिलने के लिए बहुत दिन के आप आरजू और ख्वाहिश दिल में रखते हो, वरना अच्छा तो शैतान है काम बिठाया और बनाया शैतान, आज एक बात पूछता उसका सच सच जवाब देना। शैतान ने कहा पूछिए, बनाया तो आदम अलैहिस्सलाम से लेकर आज तक जिंदा है, दुनिया के सारे लोगों को अच्छी बुरी चीजों को तूने देखा है, बोल दुनिया की सबसे बुरी चीज क्या है। तो शैतान कहता दुनिया की सबसे बुरी चीज हसद। बुजुर्ग फरमाते हैं मैं तो दुनिया की सबसे बुरी चीज तुझे समझता कि शैतान से बुरा कोई नहीं, और शैतान बोल रहा है कि हसद से बुरा कोई नहीं। अरे शैतान जिसको बुरा समझे बोलो वो चीज कितनी बुरी होगी। तो उस बुजुर्ग ने कहा मैं शैतान तुझको बुरा समझता था और तू बोलता हसद सबसे बुरी चीज है। कहा हजरत यही तो नहीं आप लोग समझे, हसद ने मुझे शैतान बनाया
जी, बेशक ने मुझे
शैतान कैसे बना हसद से। आप समझते हैं कि हम इंसान हैं हसद करते हैं, शैतान से बुरी चीज हसद है। बुजुर्ग ने कहा ये बात बिल्कुल सही, हसद दुनिया की सबसे बुरी चीज,
बेशक
आज उस बुरी चीज ही को लोग दिल में बताए हुए और समझते हैं मैंने पुलिस को कंप्लेंट कर दिया बहुत अच्छा काम किया, इसको परेशान कर दिया बहुत अच्छा काम किया, ये कर दिया वो कर दिया, लोगों हम देखें क्या करता है, कैसे घर बनाता है, कैसे ये व्यवहार करता है, कोई झूठ छा करता है, कोई जादू मंत्र करता है। ये हसद वो बुरी चीज है कि आज आधी बुराई हमारे माशरे में फैली हुई, ये हसद की वजह से झूठ छा जादू मंत्र, किसी को तबाह, किसी पर केस, किसी पर पुलिस कंप्लेन, ये सारी बीमारियां जो हमारे इस्लामी मुआशरे को तबाह कर रही है एक हसद है जिसने शैतान को शैतान बनाया और साथ ये शैतान सारी दुनिया को शैतान बनाया। अल्लाह ताला फरमाता है रोजा रखो तुम्हारा हसद कमजोर हो जाएगा, रोजा रखो नफ्स दब जाएगा, रोजा रखो शैतान मायूस हो जाए। ये रोजा वो मेहमान है जो बड़ी बरकतों को दामन में लेकर आया और फिर हम इसकी इज्जत न करें, सड़कों पर बैठ कर सिगरेट पिए, रोजे में होटलों में चाय पिए, तराई हो रही है और वो मुसलमान सड़कों पर हंसी मजाक करते हुए होंगे। अरे हमने गाड़ी वालों को देखा खराबी हो रही है और वो मजे से होटल में बैठा हुआ है। तो भाई अल्लाह ने ऐसे मेहमान को भेजा जिसकी खिदमत पांव दबाना नहीं है, हलवा खिलाना नहीं है, रमजान की खिदमत ये है खुद भूखे रहो और अल्लाह के जिक्र और उसकी इबादत का बेहतरीन उसकी इबादत का की खिला अपने रूह को खिलाओ, साल भर बदन को खिलाओ और रमजान में रूह को खिलाओ। ये है समान, ये है रोजा रखने का समान करके तो देखो अल्लाह ताला कितनी तबाह नहीं देता है। मैं कितने साल का हो गया हूँ बीमार, 84 84 साल का बूढ़ा कंप्लीट, 85 शुरू हो गया, क्या मैं रोजा नहीं रखता? जब से रोजा फर्ज हुआ उससे पहले से हम रोजा
रखते,
क्या हमको धूप नहीं लगती? हम जिधर जाते हैं बादल छाया कर देते, जैसे तुमको धूप लगती है जवानों वैसे बूढ़े को भी धूप लगती है। तुम्हारे अंदर में प्यास की ख्वाहिश पैदा होती है, हमको भी प्यास है। मिंबर पर कुर्सी पर बैठ के नहीं बोलना, तुम्हारे सामने खड़े हो सकते बोलो, धूप में दिन भर घूम रहा हूँ दीन की खिदमत के लिए, बुजुर्गों की इज्जत दिलों में पैदा हो, अल्लाह के जिक्र की चाशनी इंसान के दिलों में पैदा हो। फितने नहीं मचाना, फितने को दबा करके अपने बुजुर्गों के नक्शे कदम पर चलना। मैं आपके सामने ये मिसाल क्यों दे रहा हूँ, हम भी रोजा रखते हैं, कभी एक रोजा नहीं छोड़ा है, चाहे भूख हो चाहे सर्दी, सफर हो चाहे अंदर, ये मौलाना बैठे हैं मेरे बच्चे जैसे, पूरे हिंदुस्तान में लेकर रमजान की पहली दूसरी तारीख से हम लोग मेटलोर केरला के पास, बेंगलोर हैदराबाद राजमंड्री घूमते घामते यहाँ आए, न कभी शहरी छोड़ी, न कभी इफ्तार छोड़ा, न कभी रोजा छोड़ा। हाँ, सफर में कभी कभी तरावी छूट जाती है, वो हमारी मजबूरी है और हम मुसाफिर भी हैं, इसलिए हम पर इख्तलाफ में वो बोझ नहीं रहता। इस्लाम ने ये भी छूट दी है कि सफर की हालत में अगर मुशक्कत हो तो रोजा छोड़ करके दूसरे दिनों में रोजा रखो, लेकिन हमने किसी मुशक्कत की परवाह न की। हम समझते हमारा मेहमान आया है और मेहमान की खिदमत में तो तकलीफ होती ही है, तकलीफ उठा लो मेहमान को राजी कर दो, अपनी तकलीफ मत देखो, तुम्हारी रूह तड़प जाती है जब तुम पीते हो ठंडे पानी और शरबत चाय पीते हो, रोजा तड़प जाता है, मौला ये कौन कब ये तरक्की करेगी। रूह अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम एक दिन मिंबर पर कदम रख रहे और इरशाद फरमाते हैं आमीन, फिर दूसरे सीढ़ी पर कदम रख रहे फरमाया आमीन, फिर तीसरी सीढ़ी पर कदम रख रहे फरमाया आमीन। जुमे की नमाज हो गई, सहाबे किराम ने पूछा या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, मिंबर पर कहते हुए बार बार आमीन हमने कभी नहीं सुनी, आज है अल्लाह के रसूल आपकी मरतबा आमीन करना। तो इरशाद फरमाया, मैं जब मिंबर पर कदम रखा था तो सिदरा से जिब्रील आकर खड़े थे, उन्हें नहीं देखा मैं देख रहा, जिब्रील खड़े से हुए रोज परमात्मा जिब्रील ने एक दुआ दी और वो दुआ यह थी, ऐ अल्लाह जो रमजान का महीना आए और रोजा न रखे, रोजा न रखे ऐसे लोगों को तबाह कर, जलील कर दे। ये किसकी दुआ है? जिब्रील की है। और उस पर आमीन कौन कहना? वो सैयदुल मलाइका है और ये आमीन कहने वाले सैयदुल आलम है। एक तरफ जिब्रील की दुआ, दूसरी तरफ हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद। अब दोनों दुआ और आमीन क्या अल्लाह ने कबूल नहीं की होगी? संजीदगी के साथ सो, जिब्रील कुछ कौम की तबाही और बेइज्जती की दुआ कर रहे हैं और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम आमीन कह रहे हैं। आज हमारी कौम पर बात क्यों हो रही? सिर्फ किसी पारिंद को सोचो, आज आपस में लड़ाई झगड़ा, बुजुर्गों की बेअदबी, हसद और जलन, ये सब गुनाह क्यों है? इसलिए कि हम रोजों की इज्जत नहीं कर रहे, और जिब्रील ने कहा कि रोजे की इज्जत करके रोजा न रखे मौला उसको बर्बाद कर दी। फिर दूसरे पीढ़ी पर कदम रखा और जिब्रील ने दूसरी दुआ की, आज आदमी जो माँ बाप को पाए और उनकी खिदमत न करे उसे बर्बाद कर। उन्होंने फरमाया आमीन। सारे वो लोग जो अपने माँ बाप की बेइज्जती करते वो कैसे तरक्की करेंगे। जिब्रील ने ऐसी की तबाही की दुआ की और हुजूर ने आमीन फरमाया। फिर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, फिर तीसरी दुआ जिब्रील ने की, वो तीसरी दुआ ये थी कि ऐ अल्लाह उसे तबाह कर दे जो तेरे नबी का नाम सुने और दुरूद न
पढ़े।
तो मैंने आमीन कहा। मुझे आज ये बताना है, माँ बाप की बेअदबी आम हो रही है, नबी का नाम सुनकर सल्लल्लाहु अलैहि वसल्लम पढ़ना लोग भूल गए। रमजान आता है, रोजा रखते नहीं, रोजा खा जाते हैं। अल्लाह हु अकबर, ये तीनों बुराइयां फैल रही हैं। और फिर हम दुआ करते हैं, मौला हमें इज्जत दे, हमें तरक्की का फरमा। अरे तरक्की तो आसमान के तुम्हारा इंतजार कर रही है, रहमत तुम्हारा इंतजार कर रही है, रहमत लेने के हकदार बन जाओ, रहमत उतर रही है तुम्हारे दिलों में। अल्लाह रसूल की महाफत पैदा हो
गया।
अगर पूरे होश के साथ आपके नल में पानी आ रहा है और आप उस नल से पानी भरना चाहते, एक बाल्टी लाए आप नल के नीचे रख दिया, खड़े हैं लेकिन भरी नहीं। किसी ने पूछा था, इतनी देर से आपकी बाल्टी नहीं हो, कहा बहुत देर से है, बाल्टी का इंतजार कर रहा हूं, भरे तो लेके जाऊं। तो वो कहता है कि बंदे ने बाल्टी उठा कर देगा तो नीचे इतना बड़ा सुधार बाल्टी भरे। कसूर नल का है या बाल्टी का? क्यों और से पानी तो देता है, आधे घंटे के 10 लीटर की बाल्टी नहीं भरी। इतनी समझने नहीं, समझने बात नहीं आती। अल्लाह की रहमत का नल खुला हुआ है, हमारे दिल की बाल्टी भर क्यों नहीं रही है? इसमें हसद का सुराग पैदा
हो,
मुनाफों का शुरुआत, रहमत उतर रही है, हम इंतजार कर रहे हैं लेकिन हम उससे नाला मार नहीं हो रहे। पहले बाल्टी बदलो, बाल्टी का सुराख बंद करो तो थोड़ी सी धार भी थोड़ी देर में बाल्टी भर दो।
बेशक
होश से नल के आने की जरूरत है। खुदा की कसम खा के कहता हूँ, इस दिल की बाल्टी को सही कर लो, थोड़ी रहमत तुम्हारे दिल की बाल्टी को भर दे, पूरी जिंदगी में सुकून पैदा हो जाएगा। अल्लाह की राजी और रसूल की राजी, अल्लाह ताला इस रमजान की इज्जत करने की हमें तौफीक अता फरमाए और हम दिन और दुनिया की बरकतें हासिल कर सकें।